اب حج کے سفر کے کچھ آداب، یہ ذہن میں رہے کہ کوئی بھی عمل خوبصورت بنتا ہے اس کے آداب کے ساتھ، ایٹیکیٹ کے ساتھ. زندگی کے ہر عمل کے کچھ نہ کچھ آداب ہوتے ہیں، اور اللہ تعالیٰ قرآن میں یہی بات ذکر کرتے ہیں کہ میں چاہتا ہوں کہ تم ادب کے ساتھ زندگی گزارو، ایٹیکیٹ کے ساتھ زندگی گزارو. جیسے قرآن پاک میں آتا ہے کہ اللہ تعالیٰ نے کہا الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، کہ اللہ تعالیٰ نے موت اور زندگی کو پیدا کیا کہ دیکھے کہ کون احسن عمل کر، خوبصورت عمل کر، اس لیے تمہیں پیدا کیا. تو ہر عمل کو کرنا ایک بات ہوتی ہے، اس کو خوبصورتی سے کرنا یہ دوسری چیز ہے. تو خوبصورت کیسے حج کو بنایا جائے، اتنا اہم عمل ہے ہماری زندگی کا، تو اس میں کیا چیزیں اہم ہیں؟ پہلی چیز تو یہی کہ انسان کو پتہ ہونا چاہیے کہ کب اس پہ حج فرض ہے، اس چیز کا معلومات ہونی چاہیے. دوسری چیز یہ ہے کہ جب سفر کا حج کا ارادہ ہو تو بہتر ہے کہ استخارہ کرو. استخارہ ایک مسنون عمل ہے، سنت عمل ہے، اور اس کا مقصد یہ ہوتا ہے کہ کوئی ڈسیزن جب لیا جائے تو اللہ تعالیٰ سے بھی ایک مشورہ کرے. یعنی جس طرح انسان لوگوں کی رائے لیتا ہے ان سے مشورہ کرتا ہے، تو اسی طرح ایک اللہ تعالیٰ سے بھی انسان مشورہ کر لے. ظاہر بات اللہ تعالیٰ کی ذات سامنے موجود نہیں ہے، اس کا آپ صلی اللہ علیہ وسلم نے ایک طریقہ بتا دیا کہ کیا تم نے کرنا ہے. وہ یہ کرنا ہے کہ تم نے دو نفل پڑھنے ہیں، دعا کرنی ہے، اور ایک پھر اپنے قلب کی طرف متوجہ ہو جانا ہے. اس میں کیا بات آتی ہے؟ اس کو استخارہ. اب استخارہ اس بات پہ نہیں کہ میں حج کروں یا نہ کروں، پھر وہ تو پیسے آگے وہ تو فرض ہے، وہ تو حج روز کرنا ہے. استخارہ اس چیز پہ کر لینا چاہیے کہ اس سفر میں کیسے مثال کے طور پہ گروپس، کئی گروپس ہیں، میں کون سے گروپس میں نہیں بہتر، اس چیز پہ استخارہ کر لے، کس طرح جانا میں نہیں بہتر ہے، یا کئی ملٹیپل آپشن ہیں، ٹرین، ایروپلین، بس، فار ایگزامپل ہو سکتے ہیں اپلیکیبل نہ ہو، لیکن اگر ملٹیپل آپشن ہے تو میں کس طرح ان میں چوز کروں. اس چیز کے بارے میں سہارنا سنت ہے کہ حج کے سفر میں جانے سے پہلے، کہ سفر کے بارے میں یہ سفر کس طرح کروں سنت ہے. کروں نہ کروں اس کی بات نہیں ہو رہی، وہ تو اگر مال آ گیا ہے اور کوئی مجبوری نہیں ہے تو حج کرنا فرض. یہ ذہن میں رہے اگر کوئی ڈپینڈنٹ ہے اس پہ، فار ایگزامپل ماں باپ اس پہ ڈپینڈنٹ ہیں یا بیوی بچے ڈپینڈنٹ ہیں، تو ان کا خرچہ نکال کے مال دیکھا جائے. فار ایگزامپل ایک مہینہ حج پہ لگتا ہے جانے آنے میں، تو اگر اتنا خرچہ ہے گھر میں خرچہ بھی چل جائے ان بیوی بچوں کا اور پیرنٹس کا، وہ نکال کے پھر سفر کا خرچہ ہے یا نہیں، ان کی کیونکہ ذمہ داری ہے انسان کے اوپر. اگر وہ ڈیپینڈنٹ ہے، اگر وہ انڈیپینڈنٹ ہے، پیرنٹس انڈیپینڈنٹ ہے، ان کا اپنے مال ہے، وہ ایزی گزارا کرتے ہیں، پھر اس کی ذمہ داری بچے میں نہیں ہے، پھر وہ حج کو پریفرنس دے گا. لیکن اگر وہ کچھ ان کے پاس سورس آف انکم نہیں ہے اور کھانے پینے کا کوئی انتظام نہیں ہے اور یہ اس پہ ڈیپینڈنٹ ہے، تب کی بات ہوگی. یہاں یہ بات بھی سن لینی چاہیے اور سمجھ لینی چاہیے کہ عورت سے حج کا فرض ہو. عورت سے حج تب فرض ہوتا ہے کہ جب اس کے پاس اتنا مال آ گیا، اس مال میں وہ سونا چاندی سب شامل ہے جو اس کے پاس پڑا ہو، اور وہ کیلکولیٹ کرے، فار ایگزامپل 2.5 لاکھ ایک بندے کے خرچ ہے، فار ایگزامپل اس کے وہاں سونا پڑا ہوا ہے 5 لاکھ روپے، نقدی کیش نہ ہو، سونا پڑا ہوا، تو اب وہ دو بندوں کا خرچہ اٹھا سکتی ہے، اپنا اور ایک محرم کا. اب اس پہ حج فرض ہوتا ہے، یعنی ایک مرد کو تو حج تب فرض ہوتا ہے جب وہ اپنا خرچہ اٹھا سکتا ہے. عورت پہ حج تب فرض ہوتا ہے جب وہ اپنا اور اپنے محرم کا خرچہ اٹھا دے. لیکن اگر کسی عورت کا شوہر فار ایگزامپل تیار ہے، حج کرنے جا رہے ہیں، اس کے بعد 2.5 لاکھ کا سونا یا وہ پڑا ہوا ہے، اب وہ اس کے پاس وہ عذر نہیں ہے کہ میرے ساتھ محرم ہے، اب اس سے ابھی حج پر اگر اس کا محرم تیار ہے اور وہ اپنا خرچہ اٹھانے کے لیے تیار ہے، لیکن کوئی خرچہ اٹھانے کے لیے تیار نہیں ہے، میں نہیں، اگر تم مجھے خرچہ دو گی تو میں جاؤں گا، تو پھر اگر اس کے پاس اتنا خرچہ ہے تو اس پہ فرض ہے، اس کے لیے ضروری ہے کہ محرم کو تیار کرے کہ آپ میرے ساتھ چلیں، میں آپ کو خرچہ اٹھاتی ہوں، آپ میرے ساتھ جائیں. اگر فار ایگزامپل 2.5 لاکھ روپیہ لگتا ہے حج کے لیے، 5 لاکھ روپیہ جب اس کے پاس ہو جائے گا وہ سونے کی صورت میں ہی ہو، تو اس پہ حج فرض ہو جائے. تو حج کی فرضیت اور صرف استفاد. اس کے بعد علم حاصل کرنا کہ حج کرتے کیسے، ये भी फर्ज है वो ये नहीं कह सकता कि मुझे तो पता ही नहीं था कि ये अमल भी करना है इसको सीखना उससे फर्ज है फर्ज है जरूरी कि हर सीखे जाने तक उसी के लिए ये सेशन रखा कि फर्ज की मालूमात हासिल करना ही फर्ज है फिर उसके बाद अब जब वो भी मालूमात भी ले ली तो अब हज की नीयत को दुरुस्त करें कि वे क्यों हज कर नीयत को दुरुस्त करने से क्या मुराद है कि कई बार ये होता है कि कोई ताजिर है फॉर एग्जाम्पल वो कहता है कि मैं सऊदी अरब पे ट्रिप लगा लेता हूँ हज भी हो जाएगा और साथ में कोई अपना बिजनेस डील भी कर रहा हूँ अब उसकी नीयत खालिश नहीं है हज इस तरह गौर करें कि मैं नीयत में मिलावट तो नहीं है कोई कोई और अमल को भी साथ करना चाह रहा है नीयत उसकी भी तो नहीं हो तो मैं खालिस अल्लाह के लिए क्योंकि मुझ पर हज फर्ज हो गया है और वो सारी बातें जो मैं कर चुका हूँ कि अल्लाह की मोहब्बत का ये हक है तो मुझसे इजहार करो कि मोहब्बत जो मुझे अल्लाह से है तो उस लिए मैं हज करने जा रहा हूँ अल्लाह के घर को देखने जा रहा हूँ अल्लाह ताला से मुलाकात करने जा रहा हूँ ये सारी नियत होने से फिर अच्छे अपने साथ कंपेनियंस को तलाश करना जो हज कर रहा है क्योंकि एक सफर है ऑब्वियसली कंपेनियंस का रोल होता है सफर के अच्छे होने या बुरे होने में उस जो जो सफर के साथी होते हैं दोस्त होते हैं जो कंपेनियंस होते हैं उनका असर पड़ता है सफर पर तो नए ग्रुप को चूज करना इसलिए जब ग्रुप चूज किया जा रहा हूँ कि इस ग्रुप के साथ मैंने हज करना है तो देखे कि उनमें कौन लोग जा रहे हैं क्या वो उनके अंदर दीन का शऊर है अल्लाह की मोहब्बत का शऊर है और अगर मल्टीपल ऑप्शन हो दो तीन ऑप्शन हो तो उस ग्रुप को चूज करें कि जो कि अल्लाह जितने दीनदार लोग अल्लाह से मोहब्बत करने वाले जा रहे हैं ताकि उनका इफेक्ट उस पर पड़े वरना कई बार गाफिल लोग होते हैं तो हज को खराब कर देते और ये जो तजर्बाकार लोग हैं उनको उन्होंने देखा है कि वहां पे दुनिया की बातें गीबर चुगली वगैरह चल रही होती है एतराजात हो रहे होते हैं इसकी वजह से हज बिल्कुल खराब हो और फिर मसाइल को पता नहीं गलत बातें बताना उधर तो हज के बाद खराब हो जाए और वो जो लज्जत मिलती है एक अच्छे हज की वो नहीं मिलती उनका इसलिए कंपेनियंस को तलाश करना अच्छे ग्रुप को चूज करना ये भी एक पार्ट फिर जब ग्रुप चूज किया जा रहा है तो अब उस ग्रुप में जो माल लगे कुछ करें वो हलाल माल खुद अपने माल पे एक नजर डाले मिसाल के तौर पे कहीं कहीं ऐसा तो नहीं है माल जो मैं बैंक में फिक्स कराया हुआ है जो वो तो नहीं है उसके सूद के पैसे तो नहीं है इस माल में जो मैं हज के लिए दे रहा हूँ अगर है तो उससे बहुत करो इसी तरह कहीं मैंने कोई डील ऐसी की जिसमें धोखा दे दिया ये उसकी माल तो नहीं आया वो फिर कहीं मैंने कि जॉब में पिछले एक माह की पे भी इसमें शामिल की और मुझे पता है उस पे में या उस महीने में मैं एक दिन नहीं गया था जॉब पर वो मेरी उस दिन की पे हराम हो गई है तो कहीं वो तो नहीं इसमें शामिल इसका पूरा एक एक त्रुटि करें अपने उस माल और मैंने यहाँ से लिखा कि उसे है कि मिला जुला माल है मुश्किल माल जैसे कहते हैं तो फिर वो ये करें कि किसी काफिर को वो माल दे उससे कर्ज ले लें और उससे कर्ज लें और उस कर्ज को हज के लिए जमा करें यानी काफिर से कहे कि मुझे कर्ज दे दो किसी भी यानी कि दोस्त पे हो या नॉन मुस्लिम हो उसे कहो मुझे कर्ज दो कोई नंबर 2.5 लाख और वो हज के लिए जमा करें और उस मुश्किल माल को कर्ज को लुटाने में इस्तेमाल करें हज के लिए उसने माल नहीं होता